नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
पहिलो चरण 7 दिन बाँकी, दोस्रो चरण 18 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेसिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशको निधन, पशुपति आर्यघाटमा आजै अन्त्येष्टि, विभिन्न दल र दलका नेताद्वारा श्रद्धाञ्जली व्यक्त।
दादिङमा एमाले उम्मेद्वारलाई लक्षित गरी बम प्रहार, रोल्पामा बम बनाउने सामानसहित 6 जना पक्राउ, उम्मेद्वारमाथिको आक्रमणले सुरक्षा चुनौती थपिएको प्रमुख निर्वाचन आयुक्त यादवको भनाई।
40 दिनमा 3 लाख चर्फी बनाएर 33 जिल्ला खुला दिशामुक्त गर्नुपर्ने चुनौती, 1 महिनाभित्रै देश खुला दिशामुक्त घोषणा गर्ने दावी।
सम्भव छ, तर हामी कसियो भने हामी मिलेर अगाडि बढ्यो भने यो सम्भव छ।
भारतमा 70 करोड भन्दा बढी मानिसले खुल्ला ठाउँमा दिशा पिसाब गर्ने गरेको तथ्याङ्क सार्वजनिक, बङ्गलादेशमा यस्तो प्रवृत्ति लगभग अन्त्य भएको दावी।
र रूपन्देहीलाई हराउँदै मनाङ झापामा चलिरहेको 87 गोल्ड कप फुटबलको सेमी फाइनलमा हिमालयन शेर्पा, काठमाडौँमा चलिरहेको पहिलो चन्द्रागिरी गोल्ड कप फुटबलको फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बी सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982, मोबाइल 98-550-63-794, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएको छ। 36 वर्षका प्रकाशको आज बिहान 3 बजेतिर आकस्मिक हृदयघातका कारण निधन भएको नर्भिक अस्पतालले जनाएको छ। उहाँलाई आफन्तले बिहान 6:10 बाँकी छँदा नर्भिक अस्पताल पुर्याएका थिए, तर अस्पताल ल्याउनु 3 घण्टा अघि नै प्रकाशको निधन भइसकेको नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर जेपी जयसवालले जानकारी दिनुभयो।
उहाँलाई चाहिँ यहाँ पुग्दाखेरि हामीले सबभन्दा पहिला हेर्दा उहाँको हात चाहिँ चिसो भइसकेको थियो, पल्स भनेको हार्टको गति चाहिँ केही पनि थिएन, श्वास प्रश्वास केही पनि थिएन, उहाँको आँखाको नानी पनि डाइलेटेड भइसकेको थियो, भन्नाले ठुलो भइसक्यो, कुनै लाइटको रियाक्सन थिएन, रिफ्लेक्सेसहरू जति पनि खुट्टाको रिफ्लेक्सेसहरू तिनीहरू पनि थिएन, र शरीर चाहिँ एकदमै कडा भइसकेको थियो। यो भन्नाले चाहिँ हुन सक्ला यसको चाहिँ 3 घण्टा पहिल्यै नै केही भएको, भन्नाले शरीर त्यागेको हुन सक्छ।
प्रकाश अस्वस्थ भएकाले हिजो पिता प्रचण्डसँग झापा नगई घरमै आराम गरेर बस्नु भएको थियो, तर उहाँको निधन बिरामीले भन्दा पनि आकस्मिक हृदयघातले भएको डाक्टर जयसवालले बताउनुभयो। मुटुको चालमा हुने गडबडी, जन्मजात मुटुको समस्या, मुटुको धमनी फुट्ने, फोक्सो र मस्तिष्कमा रगत जमेका कारण मानिसलाई आकस्मिक हृदयघात हुने गरेको डाक्टरहरू बताउँछन्, जसलाई जति बेला पनि आकस्मिक हृदयघात हुन सक्ने र यो हृदयघात अर्थात हार्ट अट्याक भन्दा फरक रहेको डाक्टरहरूको भनाइ छ।
छोरा प्रकाशको निधन भएपछि प्रचण्ड झापाबाट र प्रकाशकी कान्छी श्रीमती बिना मगर कञ्चनपुरबाट काठमाडौँ आउनु भएको छ। यस्तै चुनाव प्रचारमा रहेका काठमाडौँ बाहिर रहेका केही नेता पनि काठमाडौँ फर्किएका छन्। प्रकाशलाई भेट्न अस्पताल पुगेकी उहाँकी जेठी श्रीमती सिर्जना बेहोस भएपछि आईसीयूमा राखेर उपचार गर्नु परेको थियो। यस्तै छोराको निधनपछि आमा सीता दाहालको स्वास्थ्यमा पनि खराबी आएपछि नर्भिक अस्पतालका डाक्टरले लाजिमपाटको निवासमै पुगेर स्वास्थ्य परीक्षण गरेका छन्। 2038 साल असार 17 गते चितवनमा जन्मिएका प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा हुनुहुन्थ्यो। प्रकाश बुबा आमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत हुनुभएको थियो। माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका प्रकाश अहिले बुबा प्रचण्डको स्वकीय सचिवको जिम्मेवारीमा रहनु भएको थियो। प्रकाशका दुईजना श्रीमती र दुईजना छोरा छन्।
बिहान निधन भएका प्रकाश दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उहाँको शवमा पिता प्रचण्डले दागबत्ती दिनुभएको छ। शवलाई पशुपति लैजानु अघि श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडा कोटेश्वरमा राखिएको थियो। त्यहाँ पुगेर विभिन्न दलका नेताहरूले दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। प्रकाशका पिता तथा माओवादी अध्यक्ष प्रचण्डले प्रकाशको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउनु भयो। राष्ट्रपति विद्या भण्डारीले लाजिमपाटमा पुगेर प्रचण्डसँग भेट गरी सान्त्वना दिनुभएको छ। यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, उप प्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगायतले पनि पेरिस डाँडा पुगेर दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, विवेकशील साझा लगायतका विभिन्न दल र दलका नेताले पनि दाहालको निधनमा शोक जनाएका छन्। यस्तै भारतीय विदेश मन्त्री सुषमा स्वराजले पनि प्रकाशको निधनमा शोक व्यक्त गर्नुभएको छ।
धादिङको थाक्रे गाउँपालिकाको हाप्सेचौर नजिकै एमाले उम्मेद्वार भूमि त्रिपाठीलाई लक्षित गरी बम प्रहार भएको छ। धादिङ क्षेत्र नम्बर एकका प्रतिनिधि सभा उम्मेद्वार त्रिपाठी थाक्रे गाउँपालिकाको घर दैलो कार्यक्रम सकेर बाहुन थानाको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा उहाँको गाडीलाई लक्षित गरी सुतली बम प्रहार भएको हो। बम प्रहार भए पनि कसैलाई चोटपटक नलागेको र कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो। यस्तै जिल्ला निर्वाचन कार्यालय धादिङको परिसरमा बिहान नचिनेका मान्छेको समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको थियो। यसै गरी पाँच थरको हिलियाङ गाउँपालिकाको चतुरी बजार नजिकै भेटिएको जग बम नेपाली सेनाले निष्क्रिय पारेको छ। सड़कको बीचमा राखिएको बम भैरवी दलबाट गएको सेनाले निष्क्रिय बनाएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो।
यसैबीच बम बनाउन प्रयोग गरिने सामग्री सहित रोल्पामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका छजना कार्यकर्ता पक्राउ परेका छन्। नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सदस्य धनबहादुर थापा सहितका पाँचजनालाई सुवर्णवती गाउँपालिका पाँच क्वाली गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो। उनीहरूको साथबाट रेडबुलका बट्टा सहित सातवटा क्यान बम फेला परेको प्रहरीले जनाएको छ। यस्तै रोल्पा नगरपालिका दश धवाङमा रहेको जिल्ला सदस्य धनबहादुर तामाङको घर खानतलासी गर्दा बम बनाउन प्रयोग हुने 43 सकेट फेला परेको पनि प्रहरीले जनाएको छ। चुनाव प्रचार प्रसारमा रहेका उम्मेद्वारहरूमाथि श्रृंखलाबद्ध रूपमा आक्रमण हुन थालेपछि रोल्पामा सुरक्षा व्यवस्था निकै कड़ा पारिएको छ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले उम्मेद्वारमाथिको आक्रमणले सुरक्षा चुनौती थपिएको बताउनु भएको छ। आम निर्वाचन पर्यवेक्षण समिति नेपाल नियोग ले चुनाव पर्यवेक्षणमा खटिने राष्ट्रिय पर्यवेक्षकका लागि आयोजना गरेको कार्यक्रममा यादवले चुनाव नजिकै आउँदा देशका विभिन्न ठाउँमा उम्मेद्वार लक्षित गरेर बम विस्फोट र आक्रमण हुनुले सुरक्षा चुनौती बढेको बताउनु भएको हो। उहाँले सुरक्षा चुनौती थपिए पनि चुनावलाई असर नपर्ने दावी गर्नुभएको छ। प्रमुख निर्वाचन आयुक्त यादवले चुनावको पर्यवेक्षणमा खटिने पर्यवेक्षकलाई राजनीतिक दल र उम्मेद्वारबाट टाढै रहेर संस्थाको बदनाम नहुने ढंगबाट पर्यवेक्षण गर्न सुझाव पनि दिनुभयो। शहरभन्दा हिमाली र उच्च पहाड़ी जिल्लाका दुर्गम मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गर्न सल्लाह दिँदै यादवले सूक्ष्म र गहन रूपमा पर्यवेक्षण गर्न तथा मतदातालाई मतदानको महत्वबारे सचेतना र जागृत तुल्याउने सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभएको छ।
बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी भएको छ। कांग्रेस निकट कर्मचारी संगठनको माग अनुसार गोला प्रथाबाट कर्मचारी छान्ने तयारी भएपछि एमाले कार्यालयमा तालाबन्दी गरेको हो। कांग्रेस निकट कर्मचारीले चुनावमा खटिनेमा आफ्ना कर्मचारी नपरेको भन्दै गुनासो गरेपछि मुख्य निर्वाचन अधिकृतले कर्मचारी फेरि छनौट गर्ने तयारी गरेका थिए। चुनावका लागि सामान बोकेर मतदान केन्द्रमा हिँड्न तयार भएका कर्मचारीलाई फिर्ता बोलाएर फेरि कर्मचारी छान्न लागेकाले तालाबन्दी गर्नुपरेको एमाले जनाएको छ।
बुढी गण्डकी जलविद्युत परियोजना निर्माणसँगै उचित मुआवजा र क्षतिपूर्ति पाउने आश्वासन पाएपछि आरूघाटका बासिन्दा मतदान गर्न सहमत भएका छन्। उत्तरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको आरूघाट बजारका बासिन्दासँग उम्मेद्वारले बजार क्षेत्रको मुआवजा निर्धारण गर्न नसकेकोमा माफी माग्दै उचित मूल्याङ्कन गर्न र तत्काल मुआवजा दिन प्रतिबद्धता जनाएपछि मतदान गर्न सहमत भएको आरूघाटका कमल नारायण श्रेष्ठले बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जाने बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसे कहाँ हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
सुवर्ण अवसर।
विश्व मधुमेह दिवसको अवसरमा यही कार्तिक 25 गतेदेखि मंगसिर 5 गतेसम्म निशुल्क सुगर रोग, लिपिड प्रोफाइल परीक्षण तथा वरिष्ठ सुगर रोग विशेषज्ञहरूद्वारा निशुल्क परामर्श गरिनुको साथै 15 दिनको लागि निशुल्क औषधि वितरण समेत गरिने भएकाले सम्बन्धित सम्पूर्ण बिरामीहरूले समयमै नाम दर्ता गरी उचित लाभ लिन हुन अनुरोध छ।
थाइराइड जाँच मात्र ₹500।
सम्पर्क नेपाल डायबिटिज थाइराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर, नयाँ बानेश्वर काठमाडौँ।
फोन नम्बर 01-4785-420, 98-6-14-89-956।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशको निधन, पशुपति आडेघाटमा आजै अन्त्येष्टि, धादिङमा एमाले उम्मेद्वारलाई लक्षित गरी बम प्रहार, रोल्पामा बम बनाउने सामानसहित 6 जना पक्राउ लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, फोहोर पानीको पुनः प्रयोग गरौं भन्ने नाराका साथ आज विश्व शौचालय दिवस मनाइएको छ। नेपालमा सन् 2011 सरसफाई गुरु योजना पारित भएपछि देशभर चर्फी बनाउने अभियान शुरू भएको हो। अहिलेसम्म 42 जिल्ला खुला दिशामुक्त भएका छन्। सरसफाई गुरु योजनाले सन् 2017 अन्त्यसम्म आधारभूत तहको खानेपानी र सरसफाई सुविधा पुर्याउने लक्ष्य लिएको छ। तोकिएको समय सीमा पूरा हुन अब 40 दिन मात्र बाँकी छ, तर सरकारवालाले भने तोकिएकै अवधिमा देश खुला दिशामुक्त हुन्छ भन्न छाडेका छैनन्। पीटी लोपचनको रिपोर्ट।
खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम अझै पनि 33 जिल्लामा बाँकी रहेको छ, 1.5 महिना बाँकी छौ। हामीले प्रत्येक घरमा एउटै मात्रै चर्फी बनाउनु पर्ने हो, संख्या हजारौं लाखौं हुन सक्छ तर एउटा बनाउने हो, त्यसैले गर्दा त्यो अभियान सफल हुन्छ।
खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव कृष्णराज बिसी, खुला दिशामुक्त घोषणा गर्न बाँकी 33 जिल्ला छन् र समय 40 दिन मात्र बाँकी छ भन्ने पनि थाहा छ, तर उहाँ भनिरहनु भएको छ तोकिएकै समयभित्र देशलाई खुला दिशामुक्त घोषणा गर्न सकिन्छ। सरसफाई विज्ञ नमस्तेलाल श्रेष्ठ पनि सरसफाई सचिवकै बोलीमा सहमत हुनुहुन्छ।
चर्बी बनाउनु भनेको एक घरमा एउटा चर्बी हो, जसरी हामीले भन्छौँ एउटा लुगा सुकाउनलाई 3 घण्टा लाग्छ, 1000 वटा लुगा सुकाउन 3 घण्टा लाग्छ, एउटा चर्बी बनाउनलाई चाहिँ 5-7 दिन लाग्छ भने 1000 चर्बी बनाउनलाई पनि 5-7 दिन लाग्छ। त्यसैले यो सम्भव छ, तर हामी कसियो भने हामी मिलेर अगाडि बढ्यो भने यो सम्भव छ।
अहिलेसम्मको आँकडा अनुसार झण्डै 93% घरमा चर्पी बनिसकेको छ भने बाँकी 7% अर्थात 3 लाख घरमा चर्फी बनाउन बाँकी छ। त्यसैले तोकिएकै समयमा राष्ट्रिय लक्ष्य पूरा हुनेमा आशंका छ। एसएनबी नेपालका मार्केट डेभलपमेन्ट एडभाइजर कैलाश शर्माको यो भनाइ सुनौ।
एकदम जोडतोडले प्रयासरत छौँ, कोसिस गरेका छौँ यो लक्ष्य हासिल गर्नलाई। अहिले चाहिँ यति मात्रै भन्न सक्छु म, हामी एकदम जोडतोड गाउँ लेभलमा, जिल्ला तहमा, राष्ट्रिय तहबाट जे जस्तो हामी साझेदार संस्थाहरूले गर्नुपर्ने प्रयास छ त्यो चाहिँ हामीले एकदम भित्रैबाट गरिराखेका छौँ।
तोकिएको समय सकिन अब 40 दिन मात्र बाँकी छ, तर अझै 33 जिल्ला खुला दिशामुक्त हुनै बाँकी छ। बाँकी समयमा दिनहुँ जसो एउटा जिल्ला खुला दिशामुक्त घोषणा गर्न सके मात्र तोकिएको अवधिमा देश नै खुला दिशामुक्त हुन सक्छ। अबको 40 दिनभित्र देशलाई खुला दिशामुक्त गराउने आधारहरू के छन् त? खानेपानी तथा ढलनिकास विभागका महानिर्देशक तेजराज भट्ट।
32 जिल्लामा अहिले जहाँ कम बाँकी छ, 32 जिल्ला मध्ये हाम्रो करिब 11 जिल्ला चाहिँ रेडी भएर डिक्लेयर हुन मात्रै बाँकी छ। त्यसपछि बाँकी रहेका जिल्लामा पनि कसो छ भने 80% 90% भइसकेका छन् धेरै, र त्यसमध्येमा पनि हामीले अहिले दैनिक कार्ययोजना बनाएर अगाडि बढेका छौँ। लोकललाई नै डिक्लेयर गर्ने अधिकार समेत दिने भन्ने कुरा भइरहेछ। उहाँहरूले नै त्यहाँको गण्यमान्य जति मेहनत गर्नुभएको छ उहाँहरूलाई केन्द्र सबै ठाउँ जान नसके पनि हामीले काम बाँडफाँड गरेका छौँ। हाम्रो सहसचिवहरू प्रत्येकलाई सहसचिवहरूलाई जिम्मा लगाएका छौँ, क्षेत्रीय निर्देशकहरूलाई जिम्मा लगाएका छौँ। त्यसरी चाहिँ डिक्लेरेसनको हामीले सेड्युल पनि बनिसकेका छ, त्यसकारण लोकल लेभलबाटै पनि डिक्लेयर गर्नेमा गइरहेछौँ हामीले।
सन् 1990 नेपालमा 6% नागरिकको घरमा मात्र चर्पी थियो, बाँकी 92% खुला दिशा गर्थे। अहिले 27 वर्षको अवधिमा यो आँकडा ठिक उल्टो भएको छ। अहिले 93% नागरिकको घरमा चर्पी छ, 7% नागरिक मात्र खुला दिशा गर्छन्। सरसफाई क्षेत्रले अभूतपूर्व प्रगति हासिल गरेको छ, तर तोकिएकै समयमा देशलाई खुला दिशामुक्त गराउन फलामको चिउरा चपाउनु भन्दा पनि गाह्रो देखिन्छ। पूरा हुनै नसक्ने लक्ष्यलाई पूरा गर्न सक्दैनौ भनेर प्रष्ट भन्न सरकारी निकायले किन सक्दैनन् कुन्नी?
अब फेरि खबरकै सिलसिला। प्रश्नपत्र बाहिरिएको र चिट चोराएको पुष्टि भएपछि चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमले एमबीबीएसको प्रवेश परीक्षा फेरि गर्ने भएको छ। परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक गरेर चिट चोराएको पुष्टि भएपछि गएको असोज 28 गते लिएको प्रवेश परीक्षा रद्द गरेर फेरि परीक्षा लिने निर्णय गरिएको आईओएमका डिन जगदीश प्रसाद अग्रवालले उज्यालोलाई जानकारी दिनुभयो। पहिलेको अवस्थाबाट पाठ सिकेर थप चनाखो हुनुपर्ने भएकाले पुनः परीक्षाको मिति कहिले तोकिन्छ भन्ने टुङ्गो नभएको पनि डिन अग्रवालले जानकारी दिनुभयो। चुनावअघि परीक्षा हुने सम्भावना कम रहेको उहाँले बताउनुभयो।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्गको सबैभन्दा जटिल काम आज सकिएको छ। दोलखामा निर्माणाधीन 456 मेगावाट क्षमताको आयोजनाको सबैभन्दा कठिन मानिएको 8.2 किलोमिटर लामो सुरुङ मार्ग ब्रेक थ्रू अर्थात वारपार भएको हो। यो सँगै अहिलेसम्म 18 किलोमिटर लामो सुरुङ खन्ने काम सकिएको छ। अब 930 मिटर सुरुङको काम खन्न बाँकी रहेको आयोजनाले जनाएको छ। आयोजनाबाट 2075 सालको असारभित्रमा 91 मेगावाट क्षमताको पहिलो युनिट उत्पादन गर्ने तयारी छ। प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने सेयर भने चुनाव लगत्तै निष्कासन गर्ने तयारी छ। आयोजनाको लागत 35 अर्ब 30 करोड रुपियाँ छ। अहिले विद्युत गृह जडानको काम पनि अघि बढेको छ। कंक्रिटको काम द्रुत गतिमा बढाउन रात दिन काम भइरहेको छ भने टर्बाइन र प्रसारण लाइन निर्माणको काम पनि भइरहेको आयोजनाले जनाएको छ।
नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र सुधार हुँदै गएको दावी गरेको छ। राष्ट्र बैंकले आज पहिलो 3 महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै समग्र शोधान्तर स्थिति बचतमा फर्केका कारण अर्थतन्त्र सुधार हुँदै गएको दावी गरेको हो। साउन र भदौमा शोधान्तर घाटामा रहे पनि असोज महिनामा शोधान्तर बचतमा पुगेको छ। पूँजीगत ट्रान्सफर, प्रत्यक्ष वैदेशिक लगानी तथा वैदेशिक ऋण लगायतका पूँजीगत तथा वित्तीय आप्रवाहमा सुधार आएकाले समग्र शोधान्तर स्थिति बचतमा फर्केको राष्ट्र बैंकले जनाएको छ। कृषि उत्पादन बढेका कारण पनि अर्थतन्त्र सुधारमा आएको उसको दावी छ। तरकारीमा उपभोक्ताले चर्को मूल्यवृद्धिको सामना गर्नु परिरहे पनि राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रणमा नै रहेको र 3 महिनामा मुद्रास्फीति 3.1% सीमित रहेको दावी गरेको छ।
सर्लाहीमा छोरीलाई बलात्कार गरेको आरोपमा एकजना बाबुलाई प्रहरीले पक्राउ गरेको छ। छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा सर्लाहीको बागमती गाउँपालिकाका एक व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुमार कुर्मीले जानकारी दिनुभयो। उनले 8 महिनादेखि छोरीलाई बलात्कार गर्दै आएको र अस्ति शुक्रबार राति स्थानीय बासिन्दाले थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका प्रहरीले जनाएको छ। बलात्कार गरेको कुरा कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएकोले घटना बाहिर नल्याएको 7 कक्षामा पढ्दै आएकी ती पीड़ित बालिकाले बताएकी छिन्।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन हुँदैछ हिमाल पहाड तराई, प्रयोग नगरौ है कतै बाल बालिकालाई।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसार आम सभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन हुँदैन। त्यसैले बालबालिकाको प्रयोग नगर्न सबै राजनैतिक दललाई अनुरोध गर्दछौ।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा रु 1,00,000 जरिवाना र उम्मेदवारी रद्द समेत हुने कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बालबालिका तथा विद्यालयको प्रयोग त गरिएको छैन? अनुगमन गरौं र जिल्ला बाल कल्याण समितिमा वा केन्द्रीय बाल कल्याण समितिको मोबाइल नम्बर 98512-1617-4 सिधै खबर गरौं।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
बगेको खोला फर्किएला, समयले नि पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। खोटाङमा एकजनाले खुकुरीले हानेर श्रीमतीको हत्या गरेका छन्। रूपाकोट मजुवागढी नगरपालिका 6 नेर्पाका राजकुमार राईले खुकुरी हानेर श्रीमती राजमाया राईको हत्या गरेको प्रहरीले जनाएको छ। 2 महिनादेखि ससुरालीमा बस्दै आएका राजकुमारले घरयासी विवादका क्रममा श्रीमतीमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक कृष्ण खड्काले जानकारी दिनुभयो। श्रीमती हत्या गरेर भागेका राजकुमारलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै खोटाङमै अरिङ्गालको टोकाईबाट एकजनाको ज्यान गएको छ। घाँस काट्न गएका बेला अरिङ्गालले टोकेर हलेसी तुवाचुङ नगर पालिका 4 बडहरेका होमनाथ दाहालको ज्यान गएको प्रहरीले जनाएको छ।
बाजुराको बडीमालिका नगरपालिका 2 का वडाध्यक्ष डम्बर महतमाथि नचिनेका मान्छेको समूहले आक्रमण गरेको छ। बिरामीलाई जिल्ला अस्पतालमा पुर्याएर घर फर्किने क्रममा महतमाथि आक्रमण भएको हो। कुटपिटबाट महतको आँखा र टाउकोमा चोट लागेको छ। उहाँले आफूलाई नेपाली काँग्रेसका कार्यकर्ताले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी पनि दिनुभएको छ।
नलकटुवा पेस्तोल सहित जनकपुरबाट प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। जनकपुर उपमहानगरपालिका 13 बस्ने सौरभ पटेल, महोत्तरीको पिपरा गाउँपालिका 2 का विकास यादव र महोत्तरीकै आतिश यादवलाई एउटा नलकटुवा पेस्तोल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
कारोबार भएकामा अधिकांश शेयरको मूल्य घटेपछि शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ। नेप्से आज 13.34 अङ्कले घटेर 1475.72 अङ्कमा पुगेको छ। आज कारोबार भएकामा उत्पादन समूह बाहेक अरू सबै समूहको परिसूचक घटेकाले नेप्से पनि समग्रमा घटेको हो।
मेरो पनि भन्नु छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधनप्रति शोक व्यक्त गर्दै धेरै साथीले उज्यालोको फेसबुक पेज र ट्विटरमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।
फेसबुकमा श्याम विकेश महतो भन्नुहुन्छ, कुनै पनि बुबाको लागि सबैभन्दा भारी आफ्नै जवान छोराको लास हुन्छ जुन आज प्रचण्डलाई भएको छ। चुनावको मुखमा प्रचण्डलाई धैर्य गर्ने शक्ति मिलोस्। हार्दिक श्रद्धाञ्जली।
फेसबुकमै मधु पन्त लेख्नुहुन्छ, हामीलाई पनि दुःख छ, तर साँच्चीकै भन्ने हो भने विगत 10 वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका 17,000 नेपालीका बाबुआमा पनि यसरी नै रोएका थिए जसरी आज प्रचण्ड रोए। हार्दिक श्रद्धाञ्जली प्रचण्ड पुत्र प्रकाश दाहाललाई।
यस्तै ट्विटरमा दिपेन्द्र मल्लको प्रतिक्रिया छ, धेरैले प्रकाशको मृत्युलाई जनयुद्धको मर्मसँग जोडे, शहीद परिवारको वियोगलाई सम्झन प्रचण्डलाई आग्रह पनि गरे, सन्तान गुमाउनुको पीड़ा सबैलाई हुन्छ, हार्दिक श्रद्धांजलि प्रकाश।
फेसबुकमा रमेश अधिकारीको प्रश्न छ, हाम्रो देशमा व्यक्तिगत स्वार्थ पूरा गर्ने नेता र भ्रष्ट कर्मचारीले गर्दा कहिल्यै पद्धतिको विकास भएन, तर चुनावमा त्यस्ता नेतालाई हराएर नयाँलाई अवसर दिनुपर्ने ठाउँमा फेरि पुरानै नेताको पछि लागेर भोट हाल्ने हामी नागरिक पनि उस्तै भइदियौं, जसले विकास र नयाँलाई अवसर दिने बानीको विकास गरेन।
ट्विटरमा नारायण अधिकारीको प्रश्न छ, तिहारमा पटका नियन्त्रण गर्न सक्ने सरकारले चुनावमा उम्मेद्वारमाथिको आक्रमण र बम विस्फोट गराउनेलाई किन नियन्त्रण गर्न नसकेको होला।
अनि अफगानिस्तानले 19 वर्ष मुनिको एसिया कप क्रिकेटको उपाधि जितेको खबर उज्यालोमा पढेर फेसबुकमा राकेश सुवेदी भन्नुहुन्छ, नेपाल सेमी फाइनलमा अफगानिस्तानसँग पराजित भयो भन्नु बेकार थियो, किनभने उसले फाइनलमा पाकिस्तानसँग शानदार जित निकालेर पुष्टि गरिदियो। त्यसैले क्रिकेटमा खेलाड़ीको मेहनतका साथै क्रिकेटको घरेलु संरचना, सरकारको सहयोग र पर्याप्त बजेट अनि पूर्वाधारको पनि ठूलो हात हुन्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू पीटी लोपचन्द र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा 70 करोड़ भन्दा बढ़ी मानिसले खुला ठाउँमा शौच गर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वाटर एडले गरेको शौचालयको अवस्था सम्बन्धी अध्ययनका अनुसार भारतका 70 करोड़ भन्दा बढ़ी मानिसले अझै पनि खुल्ला स्थानमा शौच गर्ने गरेका छन्। आज विश्व शौचालय दिवसका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनले भारतमा गरिबी, असुरक्षित तथा खुल्ला ठाउँमा शौच गर्ने मानिसको अवस्थाका बारेको बाहिर ल्याएको हो। भारतभन्दा छिमेकी देश बंगलादेशले भने खुला स्थानमा दिशा पिसाब गर्ने प्रवृत्ति लगभग अन्त्य गरेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मनाङ मर्स्याङदी क्लब झापामा चलिरहेको 87 गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। झिलझिलेमा आज भएको खेलमा रूपन्देही 11 टाई ब्रेकरमा 4-1 हराएर मनाङ सेमी फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीबाट 1-1 गोल भएपछि खेलको निर्णय टाई ब्रेकरबाट गरिएको हो। मनाङले फाइनल प्रवेशका लागि पर्सि आयोजक 87 धाम स्पोर्टिङ क्लबसित खेल्नेछ। पहिलो सेमी फाइनलमा भोलि त्रिभुवन आर्मी र झापा 11 बीच खेल हुनेछ। यस्तै हिमालयन शेर्पा क्लब काठमाडौँमा चलिरहेको पहिलो चन्द्रागिरी गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। नैकापमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई 1-0 हराएर मनाङ फाइनलमा पुगेको हो। यसलाई फेरि सुन्नुहोला, नैकापमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई 1-0 हराएर हिमालयन शेर्पा फाइनलमा पुगेको हो। हिमालयन शेर्पाले उपाधिका लागि पर्सि मंगलबार फ्रेन्ड्स क्लबसित प्रतिस्पर्धा गर्नेछ।
र सन् 2018 मे महिनामा रूसमा हुने सड़क बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा भएको छ। सड़क बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेल्टर आश्रय नेपालले पत्रकार सम्मेलन गरेर 5 अतिरिक्त खेलाड़ी सहित 14 खेलाड़ीको नाम सार्वजनिक गरेको हो। विश्वकप टोलीमा एरोन कार्की, मनवीर लामा, विकास तिमिल सिन्हा, रोहन भूषाल, रमेश शाह, सचिन विक, सन्तोष खत्री, हर्ष ठकुरी र पवन शाही परेका छन्। यस्तै अतिरिक्त खेलाड़ीमा विशाल वादी, राजु नेपाल, रोशन कामी, राजु बादी र जीवित कुमार थारू रहेका छन्। 7-a side नियमका आधारमा हुने विश्वकपमा 22 देशबाट 24 टीमको सहभागिता रहनेछ, जसमा छात्र र छात्रामा समान 12 टीम रहेका छन्। नेपालले पहिलो पटक छात्र टीममा भाग लिन लागेको हो। नेपालका विभिन्न आश्रयमा बस्दै आएका बालबालिकालाई समावेश गरेर सेल्टर आश्रय नेपालले खेलाड़ी छनौट गरेको थियो। सहाराबिन बालबालिकालाई पनि हाम्रो कोही छ भन्ने आवाज दिलाउन उनीहरूलाई विश्वकपमा खेलाउन लागि संस्थाकी अध्यक्ष खुशबु ओलीले जानकारी दिनुभयो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाशको निधन, पशुपति आर्यघाटमा आजै अन्त्येष्टि, विभिन्न दल र दलका नेताद्वारा श्रद्धांजली व्यक्त।
धादिङमा एमाले उम्मेद्वारलाई लक्षित गरी बम प्रहार, रोल्पामा बम बनाउने सामानसहित 6 पक्राउ, उम्मेद्वारमाथिको आक्रमणले सुरक्षा चुनौती थपिएको प्रमुख निर्वाचन आयुक्त यादवको भनाई।
40 दिनमा 3 लाख जर्पी बनाएर 33 जिल्ला खुला दिशामुक्त गर्नुपर्ने चुनौती, 1 महिनाभित्रै देश खुला दिशामुक्त घोषणा गर्ने सरकारको दावी।
भारतमा 70 करोड़ भन्दा बढी मानिसले खुल्ला ठाउँमा दिशा पिसाब गर्ने गरेको तथ्याङ्क सार्वजनिक, बंगलादेशमा यस्तो प्रवृत्ति लगभग अन्त्य भएको दावी।
र रूपन्देहीलाई हराउँदै मनाङ झापामा चलिरहेको 87 गोल्ड कप फुटबलको सेमी फाइनलमा हिमालयन शेर्पा काठमाडौँमा चलिरहेको पहिलो चन्द्रागिरी गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।